سورت العراف آیت نمبر 142، یہاں سے موسیٰ علیہ السلام کا واقعہ شروع ہوتا ہے۔ مصر سے نکلنے کے بعد جب بنی اسرائیل کی غلامانہ پابندیاں ختم ہو گئیں، اب وہ ایک خود مختار قوم بن گئی۔ خود مختار قوم کی حیثیت سے اب ضروری تھا کہ اس کے پاس زندگی گزارنے کا ایک قانون ہو، بنی اسرائیل کے لیے شریعت جو ہے اس کو عطا کی جائے۔ اس لیے اللہ رب العزت نے حضرت موسیٰ علیہ السلام کو کوہ سینا پر آنے کا حکم دیا، اور یہاں پہ اسی واقعے کا ذکر کیا جا رہا ہے۔ وَوَعَدْنَا مُوسَى ثَلَاثِينَ لَيْلَةً وَأَتْمَمْنَاهَا بِعَشْرٍ، فرمایا ہم نے موسیٰ علیہ السلام کو 30 دن رات کے لیے کوہ سینا پر طلب کیا۔ وَوَعَدْنَا، اور ہم نے وعدہ کیا موسیٰ علیہ السلام سے، اس کے معنی کیا ہے کہ ہم نے موسیٰ علیہ السلام کو جو ہے وہ بلایا، کتنی دیر کے لیے؟ ثلاثین لیلتاں وَأَتْمَمْنَاهَا بِعَشْر۔ ثلاثین جو ہے ثلاثہ تین کو کہتے ہیں، ثلاثون یا ثلاثین یہ 30 کے لیے آتا ہے، اور لیلتن جو ہے یہ لفظ دن اور رات دونوں کے لیے استعمال کیا جاتا ہے، کہ اللہ رب العزت نے موسیٰ علیہ السلام کو 30 راتوں کے لیے بلایا۔ وَأَتْمَمْنَاهَا بِعَشْر، اور اتممنا جو ہے تما یا تمو کا مطلب ہوتا ہے پورا کرنا، کامل ہونا، اتمام بھی آپ کہتی ہیں نا، اتمام حجت، جیسے حجت پوری ہو گئی، تو وَأَتْمَمْنَاهَا، اور پورا کیا ہم نے اس کو، بِعَشْرٍ 10 سے، تو 30 کے اندر 10 راتیں اور ملا دی، اور 30 کے اندر جب 10 راتیں اور شامل کر دی تو یہ ہوگی 40 راتیں۔ تو اس طرح 30 دن رات کے لیے حضرت موسیٰ علیہ السلام کو جب کوہ سینا پر بلایا تھا تو بعد میں 10 دن کا اور اضافہ کر دیا۔ فَتَمَّا مِقَاتُ رَبِّهِ 40 لَيْلَةً، فَتَمَّا تَا مِمِمْ، پورا ہوا، کامل ہوا، پس پوری ہوئی، مِقَاتُ، اس کا روٹ بھی وَوْقَاف تے ہے وقت، اور یہ جیسے ایک کام کو پورا کرنے کے لیے ایک معینہ مدت کو طے کر لینا یا جگہ کو طے کر لینا، جیسے میقات جو ہے حج اور عمرے پہ جانے والے میقات سے جو ہے وہ احرام باندھتے ہیں، اسی طرح میقات جو ہے یہ مقررہ مدت کے لیے، وقت کے لیے بھی استعمال کیا جاتا ہے، ظرف زمان کے لیے کبھی آتا ہے، کبھی مکان کے لیے آتا ہے۔ فَتَمَّا مِقَاتُ رَبِّهِ 40 لَيْلَةً، پس پوری ہوئی مدت اس کے رب کی مقرر کردہ، اور کتنی مدت تھی؟ 40 لَيْلَةً، پورے 40 دن جو تھی وہ اس کی مدت تھی۔ تو اب یہاں پر جو ہے اسی مدت کا جو ہے وہ ذکر کیا جا رہا ہے کہ اللہ رب العزت نے موسیٰ علیہ السلام کو کوہ طور پر بلایا، اور کوہ طور پر بلا کر یہ کہا کہ وہ وہاں پر آئیں اور 40 دن تک جو ہے وہ عبادت کریں، تفکر تدبر کر کے، دل دماغ کو یکسو کر کے، اپنے آپ کو جو ہے وہ تیار کریں کہ اللہ رب العزت کی طرف سے جو قول ثقیل ان کو ملنے والا ہے، کیونکہ اللہ رب العزت جو ہیں انہیں احکام دینے والے تھے۔ تو موسیٰ علیہ السلام کو بلایا کہ تنہائی میں آ کر اللہ کی عبادت کریں، اور اس کی کم سے کم مدت پہلے 1 ماہ تھی، 30 دن، پھر 10 بڑھا کر 40 دن مقرر کر دی گئی۔ اور اگر آپ سورۃ البقرہ کو یاد کریں تو وہاں پہ 40 ہی راتوں کا ذکر ہے، اور آپ کو یہ حکم تھا کہ ان 40 دنوں میں دن کو روزہ رکھنا ہے اور رات کو جو ہے وہ اللہ کی عبادت کرنی ہے، تاکہ اللہ تعالیٰ کی طرف سے جو نازل شدہ شریعت الواح جو آپ کو جو ملیں گی تو उसको हासिल करने की आप अपने अंदर जो है वो इस्तेदाद पैदा कर सके। तो आप देख लें कि एक बड़ा काम करने के लिए पहले तैयारी करना जरूरी होता है, कोई बड़े मिशन के लिए, बड़े सफर के लिए, बड़े मकसद के लिए। जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो नबी बनाए जाने से पहले आप क्या करते थे, आप गारे हिरा में जाकर गौर व फिक्र करते थे, तदब्बुर करते थे, सोच विचार करते थे। मूसा अलैहिस्सलाम जो है जब कोहे तूर पे जा रहे हैं 40 दिन और रात के लिए, फकाल मूसा, और कहा मूसा अलैहिस्सलाम ने ले अखी ही अपने भाई से, हारूना हारून, तो इन्होंने अपने भाई हारून से कहा, ए खुलूफनी, मेरा खलीफा बन जा, मेरा खलीफा हो। अब आप याद रखिए कि ये खलीफा का लफ्ज जो है इसका रूट है खा लाम फा, और खा लाम फा जो है अगर लाम के ऊपर जो है वो फतहा आए, जैसे खलाफा, तो उलादे सोहले अच्छी जानशीनी के लिए इस्तेमाल किया जाता है, और अगर लाम पर सुकून आए खल्फुन, तो नालायक औलाद बुरी जानशीनी के लिए इस्तेमाल किया जाता है। बिलमूम जो है ऐसे होता है, और वैसे इसके मानी क्या होते हैं, खलीफा के होते हैं। तो अब उन्होंने कहा कि इखलुफनी, मेरा नायब बन जाना, यहाँ पे अच्छे और बुरे मानी में नहीं है, बस खलीफा और जानशीनी के माने में है कि मेरा खलीफा बन जा, क्योंकि ऑर्डर का सीगा है ना, तो इखलुफनी, बस मेरा खलीफा बन जा, फी कौमी, मेरी कौम में, क्योंकि हजरत मूसा अलैहिस्सलाम जो थे कोहे तूर पे जा रहे थे, अब पीछे से बनी इसराइल में जो है वो एक नायब मुकरर किया, एक खलीफा मुकरर किया, और किसे, हजरत हारून अलैहिस्सलाम को। दूसरा फिर उनको ये जो है वो हदायत दी, व असलह, और इस्लाह कर। तीसरी ये हदायत की, वला तत्तबे सबील अल मुफसिदीन, और ना पैरवी कर शरीरों की, जो मुफसिद हैं उनकी जो है वो पैरवी ना करना। तो जानशीन मुकरर किया, बनी इसराइल की हदायत और इस्लाह की हदायत की कि उनकी हदायत और इस्लाह का काम कीजिएगा, और तीसरी बात ये कही कि उन्हें हर किस्म के फसाद से बचाइएगा। इससे क्या बात पता चलती है कि अगर आपके पास कोई जिम्मेदारी हो और आप उस जगह को, उस मकाम को कुछ देर के लिए छोड़ रहे हो, तो पीछे अपना नायब जरूर मुकर्रर करें। मसलन आप जो है वो क्लास का सबक सुनती हैं और आपके कोई उजर है, कोई मसला है, तो आप जो है अपनी गैर हाजिरी में कोई कायम कायम होना चाहिए जो आपका ये काम कर सके, और जो कायम काम हो बना के ही फारिग नहीं हो सकते, बल्कि हदायात भी दीजिए कि सबक सुनना है, इस्लाह करनी है, और ये नहीं कि लोग भूल जाएं, या ये कि आईना, या ये कि क्लास जो है वो खत्म होके रह जाए, या इसी तरह वालदैन जो है जब घर से बाहर जाएं, या जैसे यहां से तो इंडिया पाकिस्तान भी जाते हैं, या वैसे घर से बाहर जा रहे हैं, पीछे से किसी बड़े बेटी बेटे को जो है वो बाकी जो बहन भाई हैं, बच्चे हैं, उनके ऊपर नायब मुकर्रर करना चाहिए, उनको बताना चाहिए कि छोटे बहन भाइयों का ख्याल रखना है, ये आपस में लड़े नहीं, इन्हें खाना खिला देना, देखना आग के पास ना जाए, बिजली के पास ना जाए, जरा ध्यान रखिएगा। इसी तरह क्लासरूम में टीचर मौजूद है, वो वहां पे किसी को उसको मॉनिटर मुकर्रर करना चाहिए ताकि वो जो है वो सबकी का ध्यान रख सके। जैसे पेल टॉक पर भी, जैसे नमाज के लिए ब्रेक होती है तो फिर किसी से कहते हैं कि कोई जो है वो रूम में आकर सबक सुन ले। तो बहरहाल ये कुरान की हर आयत जो है, आप ये याद रखा करें कि हर आयत में अल्लाह मुझसे मुखातिब है। सहाबाए कराम की ये खूबी थी कि वो अल्लाह के हर हुक्म को, हर ऑर्डर को ये समझते थे कि अल्लाह ने ये मुझे दिया है, और वो उस पर गौर व फिक्र करते थे और फिर अमल करने की फिक्र करते थे। तो नायब मुकर्रर करना और उसको हदायत देना ये उस्वाए पैगंबरी है। तो हारून अलैहिस्सलाम को जो है वो नायब मुकर्रर किया और साथ ही जो है वो हदायत दी। जो हदायत दी हैं, नंबर एक हदायत और इस्लाह का काम करने की, एक पॉजिटिव काम करना है, अच्छा काम करना है, और दूसरी जो हदायत दी है वो क्या है कि उन्हें हर किस्म के फसाद से बचाना है। और वो फसाद कौन सा है कि वो कहीं शिर्क ना करने लगे, कहीं आपस में लड़ने ना लगे, कहीं ऐसा ना हो कि वो अल्लाह के जो पैगाम है, क्योंकि आजाद हो चुकी थी कौम, तो अल्लाह के पैगाम को जो है वो भूल बैठे। वलम्मा जा मूसा लमीकातिना, और जब आया मूसा हमारी मुकर्रर मुद्दत के लिए। मीकात के क्या मानी है? एक काम को पूरा करने के लिए जो मुय्यन मुद्दत थी। तो जब मूसा अलैहिस्सलाम हमारी उस मुकर्रर मुद्दत के लिए हमारे पास पहुंचे, यानी कोहे तूर पर आए, फकल्लमहु रब्बहु, और कलाम किया उसके परवरदिगार ने, तो उसके रब ने उसे बात की, कलाम किया। कौल रब्बे अरिनी अनजुर इलेक, तो मूसा अलैहिस्सलाम ने अल्लाह रब्बुल इज्जत से इल्तजा की, अल्लाह रब्बुल इज्जत से दरख्वास्त की, रब्बे अरिनी, ए मेरे रब दिखा दे मुझको। अनजुर इलेक, अनजुर जो है नजरा यनजुरु का मतलब होता है कि देखना, कि दीदार करूं तेरी तरफ, कि तू मुझे दिखा कि मैं तेरा दीदार करूं। क्योंकि हजरत मूसा अलैहि सलाम ने जब अल्लाह रब्बुल इज्जत से बातें की, उनके कलाम से मुशर्रफ हुए, तो उनके दिल में जो है ये इश्तियाक पैदा हुआ कि वो अल्लाह का दीदार करें। उन्होंने बड़े अदब के साथ, बड़े एहतराम के साथ अल्लाह रब्बुल इज्जत से कहा, रब्बे अरेनी, ए मेरे रब दिखा दे मुझको, अंजुर इलैक, कि मैं तुझे देख सकूं, कि मैं तुझे देखूं। कौल लन तरानी, अल्लाह रब्बुल इज्जत ने फरमाया, लन तरानी, तू हरगिज मुझे नहीं देख सकता। लन जो है ये नहीं के अंदर हरगिज के मानी पैदा करता है, ताकीद के। लन हरगिज नहीं, तरानी न देख सकोगे मुझको, लन तरानी हरगिज मुझे देख नहीं सकोगे। तो अल्लाह रब्बुल इज्जत ने जो है वो मूसा अलैहिस्सलाम को जो है वो डांटा नहीं, नाराज नहीं हुए, बल्कि कहा कि ए मूसा, तू अपनी इन आंखों से अल्लाह की जात को नहीं देख सकता। फिर साथ ही कहा, वलाकिन इंजुर, और लेकिन देख, इलल जबली, इस पहाड़ की तरफ, इस पहाड़ की तरफ जो है वो जरा देख। फैन इस तकर्रा, बस अगर ये कायम रहा, कर्रा जो है ना काफ रा, इसके मानी होते ठहरना, तो अगर ये ठहरा रहा, मकाना हूं अपनी जगह पर, फसौफा तरानी, तो अलबत्ता तू मुझे देख सकेगा। अब यहां पर जो है अल्लाह रब्बुल इज्जत ने मूसा अलैहिस्सलाम को देखने के लिए, यानी अल्लाह को जो दीदार, अल्लाह का दीदार ये करना चाहते थे, तो अल्लाह ने अपना दीदार कराने के लिए उनको इत्मीनान दिलाया। और इत्मीनान कैसे दिलाया कि ए मूसा, अगर ये पहाड़ जो है ये अपनी जगह पर खड़ा रहा, फसौफा तरानी, बस तू मुझे देख सकेगा। फलम्मा तजल्ला रब्बहु लिल जबली, फिर जब अल्लाह रब्बुल इज्जत ने पहाड़ पर अपनी तजल्ली की, तजल्ला, तजल्ला का लफ्ज जो है ये अहम है, यानी तजल्ला जो है इसका रूट है जीम लाम वो, किसी खूबसूरत चीज का रोशन और नमूदार होना। जैसे आप जलवा लफ्ज भी बोलती है ना, कि जरा जलवा तो दिखाएं, या फिर औरत का हार सिंगार करके अपने आप को शौहर के सामने पेश करना, तो उसके लिए भी आता है। आप लिखने के लिए भी कहते हैं कि खत्ते जली में लिखें, मोटे कलम से लिखे हुए जो तहरीर होती है उसको खत्ते जली कहते हैं। तो तजल्ला, तजल्ली, जलवा, इसके मानी क्या है? जाहिर होना। अल्लाह रब्बुल इज्जत ने फरमाया कि ए मूसा, अगर ये पहाड़ अपनी जगह पर ठहरा रहा तो तू मुझे देख सकेगा। फिर अल्लाह ने पस जो है वो तजल्ला रब्बहू, तो अल्लाह ने तजल्ली की पहाड़ पर, जाहिर हुआ तेरा परवरदिगार पहाड़ पर, जालहू दक्कन, फिर उसको बना दिया रेजा रेजा, जालहू कर डाला उसको दक्कन रेजा रेजा। दक्का जो है इसका रूट है दाल काफ काफ, इसके अंदर दो मानी पाए जाते हैं, नंबर एक कूटना, नंबर दो हमवार कर देना, किसी चीज को कूट कर रेजा रेजा करके उसे जमीन के बराबर कर देना। जैसे होता नहीं ये ईंटे बजरी वगैरह होती है, तो उसको कूटा जाए और कूटने के बाद जो है उसको बिल्कुल जमीन के साथ जो है मिला दिया जाए। तो दक्कन, कुरान में ये लफ्ज जो है वो सूरत अल फजर में भी आता है, वइजा जाअका रब्बुका वल मलकु, ये कयामत की अल्लाह रब्बुल इज्जत ने जहां पे मंजर कशी की है सूरत अल फजर में, तो वहां पर जो है इसका जिक्र किया है कि जब कयामत आएगी तो वो दिन बड़ा ही सख्त दिन होगा। कैसे? कि उस दिन जो है क्या होगा कि फरमाया कल्ला इजा दुक्कतिल अर्दु दक्कन दक्का वजा रब्बुका वल मलकु सफन सफा। तो क्या फरमाया? यकीनन उस वक्त जमीन कूट कूट कर बराबर कर दी जाएगी। कल्ला इजा दुक्कतिल अर्दु दक्कन दक्का। और यहां पे भी है कि वो जो पहाड़ था उसको कर डाला रेजा रेजा। वखर्रा मूसा साइका, और गिर पड़े मूसा अलैहिस्सलाम बेहोश होकर। अब यहां पर जो है वो खर्रा का लफ्ज जो है वो अहम है। खर्रा जो है इसके मानी है किसी चीज का आवाज और इस्तराब के साथ गिरना। कुरान में गिरने के लिए 19 लफ्ज आए हैं, और इसका दूसरा दर्जा है कि गिरते वक्त बेचैनी या लर्जिश भी हो और गिरने पर आवाज भी पैदा हो, कि जब कोई चीज गिर रही हो तो उसके अंदर एक लर्जिश हो, बेचैनी हो और उसके साथ आवाज भी हो। जैसे वखर्रा और गिर पड़े, तो एक लर्जिश थी, कपकपी थी, बेचैनी थी, और उसके साथ जैसे धड़ाम से कोई चीज गिरती है और उसकी एक आवाज होती है ना, बिल्कुल ऐसे ही हुआ। वखर्रा मूसा, और गिर पड़े मूसा अलैहिस्सलाम एक आवाज और एक कपकपी के साथ, सायका बेहोश होकर। अब यहां पर जो है ये भी बताया जा रहा है कि मूसा अलैहिस्सलाम जो है वो बेहोश हो गए। फलम्मा अफाका, फिर जब मूसा अलैहिस्सलाम को होश आया, जब उन्हें जो है वो अफाका हुआ, बेहतर हुए, काला कहने लगे, सुबहानक तुबतु इलैका, तेरी जात पाक है, तुबतु इलैका, मैं तेरे हुजूर तौबा करता हूं। ये जो तौबा की मूसा अलैहिस्सलाम ने, ये किस चीज की तौबा थी? के अल्लाह मैंने तुझसे क्यों मुतालबा किया कि मैं तुझे देखना चाहता हूं? तो मूसा अलैहिस्सलाम ने अल्लाह रब्बुल इज्जत से जो है वो तौबा की कि तुझे देखने की जो मैंने ख्वाहिश की, मैं इससे तौबा करता हूं, मैं इससे माफी चाहता हूं। और साथ ही कहा वा अना अव्वलुल मोमिनीन, और मैं पहला हूं ईमान लाने वालों में। और साथ ही मूसा अलैहिस्सलाम ने ये बात भी कह दी कि जो लोग ईमान लाने वाले हैं इसमें मैं सबसे जो है वो पहले हूं। तो आप देख लीजिए कि मूसा अलैहिस्सलाम जो है उन्होंने जो है वो अल्लाह रब्बुल इज्जत से माफी मांगी, और साथ ही इस बात का ऐलान कर दिया कि मैं इस बात पर यकीन करता हूं कि मैं तुझे देख नहीं सकता, क्योंकि अल्लाह रब्बुल इज्जत ने कह दिया था लन तरानी, कि तू मुझे नहीं देख सकता। तो ये जो अल्लाह रब्बुल इज्जत को नहीं देख सकना है, तमाम अहले सुन्नत का ये अकीदा है कि ये ना देख सकना सिर्फ दुनिया तक है। दुनिया में कोई इंसानी आंख अल्लाह को देखने पर कादिर नहीं है, लेकिन कयामत वाले दिन अहले ईमान अल्लाह को देखेंगे और जन्नत में भी दीदारे इलाही से मुशर्रफ होंगे। और जन्नत की नेमतों में ये सबसे आला और बेहतरीन नेमत होगी कि जब ये जन्नत में अल्लाह रब्बुल इज्जत का दीदार करेंगे तो जन्नत की नेमतों की तकमील हो जाएगी। तो जो दुनिया में इंसान को अल्लाह ने आंखें दी हैं, इंसानी आंखें, तो इनके अंदर ये सकत नहीं है कि ये अल्लाह का दीदार कर सके, लेकिन आखिरत में अल्लाह ताला इन आंखों में इतनी कुव्वत पैदा कर देगा कि वो अल्लाह ताला के जलवे को बर्दाश्त कर सकेंगे। तो ये है असल बात। आप ये देख लीजिए कि इससे क्या बात पता चलती है कि हजरत मूसा अलैहिस्सलाम जो है वो अल्लाह के बड़े ही चहीते पैगंबर थे, बड़े ही लाडले पैगंबर थे, अल्लाह रब्बुल इज्जत से बातें भी की और उसके साथ जो देखने का मुतालबा किया तो वो पूरा ना हो सका, लेकिन साथ ही क्या कहा वो अना अव्वलुल मोमिनीन, कि मैं तो पहले ईमान लाने वाले में से हूं, मैं यकीन करता हूं कि हाँ अल्लाह दुनिया में अपनी आंखों से तुझे देख नहीं सकता, तेरा जो हुक्म है सर आंखों पर। اور اپنی غلطی سے جو ہے وہ اللہ رب العزت سے معافی بھی مانگی. تو اس سے کیا بات پتا چلتی ہے کہ ہمیں بھی اللہ رب العزت سے دعا کرنی چاہیے کہ اللہ تو ہمیں اپنے دیدار کا شوق دے, تو اپنی ملاقات کا شوق دے. پھر اس کے بعد جو ہے اللہ رب العزت نے فرمایا قال یا موسیٰ, اے موسیٰ ان استفیتک, کہ بے شک میں نے تجھے ترجیح دے کر چن لیا ہے, الناسی تمام لوگوں پر. اب یہاں پہ استفیتک یہ اہم لفظ ہے, اس کا روٹ ہے سواد فا وو, صفا پاک اور صاف ہونا, اور اصفیو بعض لوگ صفی نام بھی رکھتے ہیں تو مخلص اور مخلص دوست کو کہتے ہیں, اور استفا کے معنی ہوتے ہیں پاکیزگی اور طہارت نفس کی بنا پر چننا. ایک ہوتا ہے نا کسی چیز کو اگر کوئی چیز بہت ہی اچھی ہو تو اس کو چن لیا جائے, وہ ڈیفرنٹ بات ہے, لیکن صفو سواد فا وو کے معنی ہوتے ہیں کسی کو اس کی پاکیزگی اور طہارت نفس کی بنا پر چن لینا. جیسے اسلم مصفا, پاک صاف شہد جس کے اندر کوئی شہد کا جو چھتا ہوتا ہے یا جو شہد کی مکھی کی ٹانگیں وغیرہ ذرہ برابر کچھ نہ ہو, وہ اس سے پاک ہو. تو اس کے لیے بھی قرآن میں آتا ہے کہ جنت میں جو شہد کی نہریں ہوں گی اصل مصفن, شہد پاک ہوگا صاف ہوگا. اور یہاں پہ بھی اللہ رب العزت نے فرمایا اے موسیٰ ان استفیتک, میں نے تجھے چن لیا, میں نے تجھے تیری طہارت نفس کی بنا پر تجھے برگزیدہ کیا, علی الناسی تمام لوگوں پر ترجیح دے کر, بے رسالتی اپنی رسالت کے لیے, اپنی پیغمبری کے لیے, وبے کلامی اور تم مجھ سے ہم کلام ہو, خذ ما آتیتک, پس لے لے جو کچھ میں تجھے دوں, وکم من الشاکرین, اور شکر کرنے والوں میں شامل ہو جا. اب آپ دیکھ لیجئے کہ یہاں پر جو ہے وہ اس موقع پر اللہ رب العزت موسیٰ علیہ السلام کو جو ہے وہ پیغمبری سے نوازتے ہیں اور کہتے ہیں کہ جو تجھے بخش دیا ہے اس پر قناعت کر, میرے دیدار کی بات کو چھوڑ, اے موسیٰ میں نے تجھے اپنے پیغام اپنے کلام سے تمام لوگوں پر برگزیدہ کر دیا, تیرے لیے یہ شرف بہت بڑا شرف ہے, تو خوش ہو جا, فخذ ما آتیتک, لے لے جو میں تجھے دوں, جو تعلیم ہدایت جو ہدایات میں تجھے دے رہا ہوں وہ لے لے. تو فخذ ما آتیتک, مفسرین کہتے ہیں اس کا مطلب ہے کہ میری ہدایات کو مضبوطی سے پکڑ لے, وکم من الشاکرین, اور شکر گزار ہونے کا مطلب یہ ہے کہ پھر ان کا حق ادا کرنا, خود بھی دل اور جان سے اس کی قدر کرنا, دوسروں کو بھی یہ بتاؤ اور سکھاؤ کہ جو کچھ میں تجھے دے رہا ہوں اس کو بڑے شوق کے ساتھ محبت کے ساتھ مضبوطی کے ساتھ پکڑو, اس کا حق ادا کرو خود بھی اور دوسروں کو بھی بتاؤ, اسی پر قناعت کرو اور میرے دیدار کی خواہش نہ کرو. اب یہ کہ اللہ رب العزت نے جو موسیٰ علیہ السلام کو تختیاں دی الواح دی اس کے اندر کیا تھا, وَكَتَبْنَا لَهُ فِي الْأَلْوَاحِ مِنْ كُلِّ شَيْءٍ, اس کے بعد ہم نے موسیٰ علیہ السلام کو ہر شعبہ زندگی سے متعلق جو ہے وہ الواح دے دی. الواح جو ہے لام وحا لوہن جو ہے یہ تختی کو کہتے ہیں, اور لوح کی جمع ہے الواح, مراد ہے تختیاں. تو فرمایا کہ ہم نے الواح میں موسیٰ علیہ السلام کے لیے لکھ دیا تھا, وکتبنا لکھ دیا تھا, لکھ کر دیا تھا لہو موسیٰ علیہ السلام کو, فی الالواح تختیوں میں, من کل شئین ہر چیز سے متعلق, یعنی زندگی کے ہر شعبے سے متعلق کیا لکھ کر دیا تھا, موعظتن, اس کا روٹ ہے وو عین زوئے, اور اس کے معنی ہوتے ہیں واز نصیحت. تو وہ جو الواح تھی اس میں زندگی کے ہر شعبے سے متعلق نصیحتیں موجود تھیں. دوسری بات وتفصیلن, تفصیلن کا مطلب ہے مفصل تفصیل سے, کہ اللہ رب العزت نے اس کے اندر جو ہدایات تھیں وہ بڑی تفصیل کے ساتھ تھیں، ہر قسم کی ضروری ہدایات بھی تھیں اور تمام ضروری تفصیلات بھی اس میں موجود تھیں، کیونکہ من کل شئین جو ہے نا، مفسرین کہتے ہیں یہ دو دفعہ آیا، ایک دفعہ من کل شئین آیا پھر لکل شئین. من کل شئین سے کیا مراد ہے؟ کہ ہر قسم کی ضروری ہدایات، اور لکل شئین تمام ضروری جو ہدایات تھیں ان کی تفصیلات بھی تھی، و تفصیل لکل شئین تمام ضروری تفصیلات. تو مطلب کیا ہے کہ مقصد اور موضوع سارا تھا، دین، شریعت، انفرادی زندگی، اجتماعی زندگی، سب چیزیں اس کے اندر جو تھی موجود تھی. فخذها بقوة، ان ہدایات کو مضبوطی سے پکڑ لو. اب اللہ رب العزت نے وہ تختیاں دیتے ہوئے فرمایا کہ اے موسیٰ فخذها بقوة، ان ہدایات کو مضبوط ہاتھوں سے سنبھال قوت کے ساتھ. نمبر دو، وامر قومک، اور اپنی قوم کو حکم دے. نمبر تین، یا خذو باحسنہا، کہ وہ ان کے بہتر مفہوم کی پیروی کریں. بہتر مفہوم کا کیا مطلب ہے؟ کہ قوم کی نیت میں فساد نہیں ہونا چاہیے، دل میں ٹیڑھ نہیں ہونی چاہیے، بلکہ جب ان احکامات کو قوم کے لوگ پڑھیں، بنی اسرائیل کے لوگ، تو سیدھے سادے الفاظ میں جو ہے جو اللہ رب العزت کی ہدایات ہیں اس پر عمل کریں، منہ شگافیاں نہ کریں، ہیلے بہانے نہ کریں، اور فتنوں کی گنجائش نہ نکالیں. کیونکہ بھی احسنہا، اس کو آپ سرکل کر لیں، یہ اہم ہے. احسنہا جو ہے اس کا مطلب ہے کہ وہ ان ہدایات کو جو ساری کی ساری احسن ہے، بیسٹ ہے، کیونکہ یہ اسم تفضیل ہے نا، تو ساری کی ساری جو پاکیزہ اور اعلیٰ اور احسن ہدایات ہے نا، تو یا خضو بھی آسانیہ، تو ان کو آسان طریقے سے ان پر عمل کریں. تو بنی اسرائیل سے کہنا کہ بت پرستی کو چھوڑ کر یہ پاکیزہ اور اعلیٰ اور آسان طریقہ اپنا لیں. سأریکم، سأریکم دار الفاسقین، ان قریب میں تمہیں فاسقوں کے گھر دکھاؤں گا. یہ اس کا کیا مطلب ہے کہ ان قریب میں تمہیں فاسقوں کے گھر دکھاؤں گا؟ تو مفسرین کہتے ہیں کہ دار جو ہے، جس کا روٹ دال و را ہے، تو دار جو ہے یا تو اس سے مراد انجام ہے ہلاکت، اس کا مطلب یہ ہے کہ فاسقوں کے ملک پر تمہیں حکمرانی عطا کروں گا، کیونکہ اس سے مراد ملک شام ہے جس پر اس وقت امالکہ کی حکمرانی تھی جو اللہ کے نافرمان تھے. تو کہا کہ انقریب جو اللہ کے نافرمان ہیں ان کا گھر دکھاؤں گا، ایک اس کے یہ معنی بیان کیے جاتے ہیں، اور دوسرے اس کے معنی یہ بتائے جاتے ہیں کہ ابھی جب تم لوگ گزرو گے، چلو گے، تو ان قوموں کے اثار قدیمہ میں سے گزرو گے جنہوں نے اللہ کی بندگی اور اطاعت سے منہ موڑا اور غلط روی پر اصرار کیا. تو ان اثار کو جب تم دیکھو گے خود ہی پتا چل جائے گا کہ جو قوم اللہ کی ہدایات کو چھوڑتی ہے تو ان کا کیا انجام ہوتا ہے. سأریکم دار الفاسقین، پس ان قریب میں تمہیں نافرمانوں کے گھر دکھاؤں گا، کہ وہ قومیں جو تباہ و برباد ہو گئیں، مٹ گئیں، ان کے جب آثار قدیمہ سے تم گزرو گے تمہیں پتا چل جائے گا کہ جو قوم اللہ کے قانون کو چھوڑ دیتی ہے تو اس کا کیا حال ہوتا ہے. تو اے بنی اسرائیل، تم ان الواح کو چھوڑ نہ دینا، یہ اللہ کا قانون ہے. پھر فرمایا، اب یہاں سے جو ہے آیت نمبر 146 سے 146 سے اللہ رب العزت کی طرف سے یہاں پر جو ہے ایک تنبیہ کی گئی ہے، ہدایات دینے کے ساتھ ایک ڈراوا ہے، ایک دھمکی ہے، ایک تنبیہ ہے. سأصرف عن آیاتی الذین یتکبرون فی الارض بغیر الحق، میں اپنی نشانیوں سے ان لوگوں کی نگاہیں پھیر دوں گا جو بغیر کسی حق کے زمین میں بڑے بنتے ہیں. اب آپ دیکھیں، سأصرفو، سا انقریب کے لیے آتا ہے، اور اصرفو سواد رافا، اس کے معنی ہوتے ہیں پھیر دینا. آپ وہ دعا سے اس کو یاد کر لینا، یا مصرف القلوب، کہ اے دلوں کے پھیرنے والے، صرف قلوبنا علی طاعتک، کہ ہمارے دلوں کو اپنی اطاعت کی طرف پھیر دے. سأصرفو، اللہ رب العزت کہہ رہے ہیں کہ انقریب میں پھیر دوں گا. کیا پھیر دوں گا؟ نگاہوں کو. ان آیاتی، اپنی نشانیوں سے، تو اپنی نشانیوں سے، اپنی آیات سے ان لوگوں کی نگاہوں کو پھیر دوں گا، الذین یتکبرون فی الارض، جو زمین میں کبر کرتے ہیں، غرور ہو بن جاتے ہیں، غرور کرتے ہیں اور مغرور ہو جاتے ہیں، بغیر الحق نہ حق. تو مغرور ہونا اس کے کیا معنی ہے، تکبر کے کیا معنی ہے، کہ اللہ کی آیات اور احکام کے مقابلے میں اپنے آپ کو بڑا سمجھنا اور لوگوں کو حقیر سمجھنا. بطر الحقی وغمت الناس، تکبر کے یہ معنی ہے کہ حق کو جھٹلانا اور لوگوں کو حقیر سمجھنا. تو یہ انسان کو زیبا نہیں ہے، جائز نہیں ہے. اللہ خالق اور انسان جو ہے وہ اللہ کی مخلوق ہے، تو مخلوق ہو کر خالق کا مقابلہ کیا جائے، اللہ کے احکام سے غفلت برتی جائے، یہ جائز نہیں ہے، یہ تکبر ہے. اور آپ دیکھ لیں کہ آپ میں سے یا مسلمانوں میں سے ہر شخص جو اللہ کی آیات سے جتنا دور ہے تو اتنا ہی اس کے اندر جو ہے وہ کبر پایا جاتا ہے. تو یہاں پہ یہی بات کہی جا رہی ہے کہ جو میری آیات سے، میری ہدایت سے جو ہے وہ بے نیازی برتیں گے، زمین میں رہیں گے لیکن میرے قانون پر عمل نہیں کریں گے، ایمان نہیں لائیں گے، تو میں ان کی نگاہوں کو اپنی نشانیوں سے پھیر دوں گا. وَإِن يَرَوْا كُلَّ آيَةٍ، اور اگر وہ دیکھ لیں ہر نشانی کو، لَا يُؤْمِنُونَ بِهَا، ان کا حال کیا ہے کہ خواہ کوئی نشانی دیکھ لیں، جو مغرور لوگ ہوتے ہیں، متکبر، وہ کیا کرتے ہیں، خواہ کوئی نشانی دیکھ لیں، لا یؤمنون بہا، اس پر ایمان نہیں لاتے. وَإِن يَرَوْا سَبِيلَ الرُّشْدِ، اگر سیدھا راستہ ان کے سامنے کیوں نہ آ جائے. رشد جو ہے یہ ہدایت کا دوسرا درجہ ہے، تو سیدھا راستہ بھی ان کے سامنے آ جائے، لا يتخذوه سبیلا، اسے اختیار نہیں کریں گے. بہت سے لوگ ایسے ہوتے ہیں کہ اچھا اور سچا راستہ انہیں پتا چلے، اچھی بات پتا چلے، تو اس کی کوئی پرواہ نہیں کرتے اور برے راستے کی طرف بھاگ بھاگ کر جاتے ہیں. جیسے نیکی مفت بھی راست نہیں آتی اور برائی پیسے دے کر بھی خریدنا چاہتے ہیں. لا يتخذوه سبیلا، تو وہ اس پر نہیں چلیں گے. وَإِن يَرَوْا سَبِيلَ الْغَيِّ، اور اگر جو ہے ان کو نظر آ جائے ٹیڑھا راستہ. غیی جو ہے یہ لفظ استعمال کیا جاتا ہے گمراہی کے لیے. آپ پہلے بھی یہ لفظ آپ پڑھ چکی ہیں، رشد کا یہ اپوزٹ ہے. تو اگر انہیں گمراہی کا راستہ نظر آ جائے، يَتَّخِذُوهُ سَبِيلَ، تو اس پر چلنے لگیں گے، چل پڑیں گے اس پر. ذَلِكَ بِأَنَّهُمْ كَذَّبُوا بِآيَاتِنَا وَكَانُوا عَنْهَا غَافِلِينَ، ایسا کیوں کرتے ہیں؟ اس لیے کہ ان کے اندر دو بیماریاں پائی جاتی ہیں. نمبر ایک، کہ انہوں نے ہماری آیات کا انکار کیا، ہماری نشانیوں کو جھٹلایا. نمبر دو، وَكَانُوا عَنْهَا غَافِلِينَ، اور وہ ان سے بے پرواہی برتتے رہے. تو آیات کو جھٹلانا اور پھر آیات سے بے نیاز ہو کر زندگی بسر کرنا، جیسے آج جو ہے مسلمانوں کی کثیر تعداد جو ہے وہ قرآن کو جھٹلاتی ہے اور جو ہے وہ قرآن کی آیات سے بے نیازی برتتی ہے، اپنی مرضی کے معنی نکال لیے اور اپنی زندگی میں، انفرادی اور اجتماعی زندگی میں، قرآن کی پابندی نہیں کرتی، اللہ کے احکام کی پابندی نہیں کرتی. فرمایا والذین کذبوا بآیاتنا، اور وہ لوگ جنہوں نے ہماری آیات کو جھٹلایا، ولقاء الآخرة، اور آخرت کی ملاقات کو، لقاء جو ہے یہ ملاقات کے لیے ہے، اور آخرت کی ملاقات کو جھٹلایا، حبطت اعمالهم، ان کے سارے اعمال ضائع ہو گئے. اعمال ضائع ہو گئے کہ کیا معنی ہے؟ نمبر ایک، کہ اللہ کے قانون شرعی کی چونکہ انہوں نے پابندی نہیں کی تھی، اس لیے اب انہیں کچھ نہیں ملے گا. اور نمبر دو، اگر وہ کچھ عمل بھی کرتے رہے تو ان کے پیش نظر آخرت نہیں تھی بلکہ کیا تھا؟ دنیا تھی. وَلِقَاءِ الْآخِرَةِ، اس کو یہ بھلائے رکھا انہوں نے، اس لیے حَبِطَتْ أَعْمَالُهُمْ، ان کے سارے اعمال ضائع ہو گئے. هَلْ يُجْزَوْنَ إِلَّا مَا كَانُوا يَعْمَلُونَ، کیا لوگ اس کے سوا کچھ اور جزا پا سکتے ہیں کہ جیسا کریں ویسا بھریں؟ تو جیسے عمل ہیں ویسا ہی پھر رزلٹ نکلنا تھا نا، اس کے علاوہ تو پھر اور ان کو کچھ نہیں مل سکتا. هَلْ يُجْزَوْنَ إِلَّا مَا كَانُوا يَعْمَلُونَ، इसको आप ऐसे भी कह सकती हैं, टिट फॉर टैट, जैसा करोगे वैसा भरोगे, जो गंदम बोएगा वो गंदम काटेगा, और जो जो है वो कांट और झंकार जो है वो बोएगा, वो फल और फूल जो है वो नहीं काट सकता। तो दुनिया आखिरत की खेती है, दुनिया में जैसे इंसान अमल करेगा वैसा वैसे ही आखिरत में उसके मुताबिक जजा या सजा जो है वो पाएगा। तो ये आयात जो है फिर हमें क्या बताती हैं कि मूसा अलैहिस्सलाम को अल्लाह रब्बुल इज्जत ने जो अलवाह दी थी वो इसलिए दी थी कि कौम उनके मुताबिक अमल करे। तो मुसलमानों को जो अल्लाह रब्बुल इज्जत ने प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम के जरिए कुरान मजीद भेजा है तो वो किस लिए है, ताकि मुसलमान जो है वो कुरान मजीद के मुताबिक जो है वो अपनी जिंदगी बसर करें। और अगर कुरान मजीद के मुताबिक जो है वो जिंदगी बसर ना की जाए तो यहाँ पे इस आयत में सिर्फ बनी इसराइल ही के लिए जो है वो डरावा और धमकी और तंबीह नहीं है, बल्कि मुसलमानों के लिए भी है। तो ऐसा करने वाले मुतकब्बिर हैं, ऐसा करने वाले अपने आप को अल्लाह से बेनियाज समझते हैं, ऐसा करने वाले जो हैं वो आखिरत की मुलाकात को झुठलाए हुए हैं, अल्लाह की आयात को झुठलाए हुए हैं, इनके सारे अमाल जाया हो गए। कितनी बदनसीबी है, कितनी बदकिस्मती है कि ऊंट ने चारा खाया कि उसका बदन मजबूत हो, ताकत हासिल करे, लेकिन हबीतत उसका पेट फूल गया, वो मर गया, सारा कुछ जाया हो गया। तो इसी तरह ऐसे लोगों के सारे अमाल जो हैं वो बेसमर हो जाएंगे, अकारत हो जाएंगे। तो अल्लाह के यहाँ सिर्फ उस अमल की कदर व कीमत है जो अल्लाह की रजा के लिए आखिरत को सामने रखकर किया जाए। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैह।